नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट हाम्रा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक मित्र कृष्णप्रसाद श्रेष्ठ र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी सुदूरपश्चिम प्रदेश सरकारको कामकाज, गठबन्धन सरकारले गरेका उपलब्धि, समसामयिक राजनीति र आगामी निर्वाचन लगायतका विविध विषयमा कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावल। मन्त्रीजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद छ मुकुन्दजी, सम्झिनुभयो र विशेष गरी हाम्रो रेडियो नेपाललाई पनि विशेष सम्मान गर्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु।
हजुर, अब कुराकानीको प्रारम्भ सुदूरपश्चिम प्रदेश सरकारका गतिविधिबाट गरौं। अहिले यहाँ गठबन्धन सरकारको मन्त्री पनि हुन्छ सुदूरपश्चिम प्रदेशमा, निर्वाचन पनि आउँदैछ, सरकारका उपलब्धिहरू के छन्?
अब मुकुन्दजी, एउटा के छ भन्दाखेरि अब झन्डै अब 2072 संविधान बने पश्चात अब यो स्थानीय प्रदेश संघीय निर्वाचन 2074 भयो, यहाँलाई थाहा, त्यस अन्तर्गत चाहिँ स्थानीय चुनाव पनि भएर अहिले दोस्रो स्थानीय निर्वाचन पनि सम्पन्न भइसकेको छ। अब हामी चाहिँ अहिले यही मङ्सिर 4 गते चाहिँ हाम्रो चाहिँ प्रदेश सभाको र चाहिँ संघीय सभाको निर्वाचन हुँदैछ। अब त्यस कारण चाहिँ अहिले यसो हेर्दा सुदूरपश्चिमको सन्दर्भमा अब हामी यो करिब करिब अब झन्झनै अब 5 वर्ष पुग्ने अवस्थामा पुगिसकेको सरकार छ। अब भर्खर 3 महिना केही दिन अगाडि हामी सरकारमा पनि गएका छौँ, तर समग्रमा जुन हिसाबले चाहिँ प्रदेश सरकारको मूल्याङ्कन गर्ने हो भने जुन उद्देश्यका साथ जुन त्यहाँ सुदूरपश्चिमको जनताको पक्षमा, सुदूरपश्चिमको समृद्धिको पक्षमा, उन्नति पक्षमा गर्नु पर्थ्यो, त्यति गर्ने कि भन्ने चाहिँ जनतामा ठुलो आभास छ, एउटा भावना छ। अब तत्पश्चात कानूनको हिसाबले म पनि अहिले भर्खर कानून मन्त्री पनि भए, यो स्थानीय यो उसमा चाहिँ यो संचार मन्त्री पनि भएको हुनाले अब यसपालि यसो हेर्दाखेरि कानून त अब झन्झनै संख्यात्मक हिसाबले चाहिँ अरू प्रदेशको प्रतिस्पर्धामा अब्बलतिरै छ जस्तो लाग्छ, त्यो हिसाब देखियो। त्यसो कार्यान्वयन पक्षमा पनि अलिक कमी कमजोर त होला, अब कानून बनाउने प्रक्रियामा त कमजोर देखिएन, तर विकास निर्माण काम र जनताको अपेक्षा अनुसारको जुन गर्नुपर्थ्यो त्यसमा चाहिँ त्यति देखिएको छैन। तर हामी अन्तिम अवस्थामा आउँदाखेरि केही सानो तिनो अलिकति जनताको पक्षमा, सुदूरपश्चिमको उन्नतिको प्रगतिको पक्षमा सानो तिनो प्रयास त गरेका छौँ, तर त्यो प्रयास चाहिँ अति बहुतै कम समय हुनाले त्यति सम्पन्न गर्न सकेका छैनौँ।
हजुर, नागरिकहरूलाई सिंहदरबार धाउन गाह्रो भयो, गाउँ गाउँमा सिंहदरबार लग्नु पर्छ भनेर गणतन्त्र आयो, तीनै तहका सरकार भए र प्रदेश सरकारको अवधारणा पनि आयो। पछिल्लो समय प्रदेश सरकारको क्रियाकलाप कामकाज देखेर कहीँ कतै प्रश्नहरू पनि उठ्ने गरेका छन्। यहाँ प्रदेश सरकारको मन्त्री हुनुहुन्छ, यी कुराहरू कतिको जायज छन् या अस्वाभाविक छन्?
मलाई त के लाग्छ भन्दाखेरि जनताले उठाएका कुराहरूमा म सम्मान गर्न चाहन्छु, म आफू मन्त्री र मान्ने पनि। अब मलाई टिकापुरको जनताहरूले जिताए तापनि, नेपाली कङ्ग्रेसको टिकटमा मैले जितेको, म पार्टीप्रति इमान्दार छु, एउटा आफ्नो क्षेत्रका जनताप्रति इमान्दार पनि छु, तर मैले सही कुरा पनि भन्नुपर्छ। तर जुन हिसाबले चाहिँ अब सिंहदरबारको अधिकार गाउँ घर दैलोमा आयो भन्ने कुरा छ, त्यस सन्दर्भमा जस्तो केही स्थानीय सरकारहरूले काम गरेका कुरा हेर्दा चाहिँ अलिकति केही राम्रो भयो कि भन्ने पनि छ। त्यसमा चाहिँ मेरै क्षेत्रको टिकापुर नगरपालिका नै त्यतिको सक्षम छ छैन भन्नेमा ठुलो प्रश्न होला, तर कतिपय ठाउँहरूको मैले उदाहरण हेरेको छु, त्यहाँ गरेको काम हेर्दा बाटाघाटा र चाहिँ जनतालाई चाहिने आवश्यक खानेपानीदेखि लिएर विविध सुविधाहरूमा चाहिँ जो स्थानीय सरकारले काम गरेर देखिन्छ। अनि प्रदेशको हकमा चाहिँ अब मैले यसो यहाँ समग्र 7 प्रदेशको अलिकति पनि बुझ्ने प्रयास त गरेकै छु। तत्पश्चात सर्वप्रथम त म धेरै लामोसँग प्रमुख प्रतिपक्षको भूमिकामा भए सुदूरपश्चिम प्रदेश सरकारमा, प्रदेश सभामा। अब त्यसमा यसो हेर्दाखेरि हामीले हरेक कुराहरू खेलाउँदाखेरि अलिकति हामीले चाहिँ गर्न सक्ने धेरै ठाउँहरू थिए, धेरै ठाउँमा हामीले चुक्यो, सरकार चुक्यो। जस्तो तपाईँको कुनै पनि अब स्थानीय सरकारले गर्न सक्ने कामहरू प्रदेशले गर्नु पर्दैन, अब प्रदेशले गर्न सक्ने कामहरू सङ्घीयले गर्नु पर्दैन। तिनटी सरकारहरू आफ्नो हिसाबले स्वायत्त छन् र आफ्नो हिसाबले ब्यालेन्स गर्न सक्यो भने, जस्तो आफ्नो एकल अधिकारहरू छँदैछन् त्यसपछि गएर चाहिँ एउटा साझा अधिकार पनि छन्। त्यहाँ प्रष्ट रूपले टिओ टर्म्स अफ रेफरेन्स जस्तो क्लियर हुँदा हुँदै पनि हामी के गर्यौँ भनेपछि प्रदेश सरकारले पनि त्यही वडासँग प्रतिस्पर्धा गर्ने कामहरू सुदूरपश्चिम प्रदेश सरकारले गर्यो। सानातिना केही मिटरका बाटाहरूदेखि लिएर साना स्कुलहरूदेखि लिएर गर्ने कुरा गर्दाखेरि जो यत्रो लामो समयको अवधिमा के हो भन्दाखेरि सरकारले देखिने खालका जस्तो प्रदेशका गौरवका योजनाहरू चाहिँ जुन देखिनु पर्थ्यो त्यो खालका सुरुवात गरिएन कि सानसानोमै अल्झियो र वितरणमुखी बढी भयो र पुरा बजेटहरू असन्तुलित रूपमा आए र अलिकति त्यसबेला त झन् दुई तिहाई भन्दा बढीको सरकार भएको हुनाले सरकार हाम्रो पुरै बहुमत छ हामीले जे गरेर हुन्छ भन्ने त्यो मनोविज्ञानले काम गर्दाखेरि अहिले यो परिणाम के भने सुदूरपश्चिममा अलिकति राम्रो गर्न चाहे तापनि त्यसको परिणाम चाहिँ सुखद परिणाम आउन सकेको छैन। तत्पश्चात पनि हामीले यो छोटो अवधिमा सरकार अहिले चाहिँ अलिक फरक छ गठबन्धनको सरकार छ हामीले भन्यौँ कि कमसेकम यो अवधिमा नि जो देखाउने कामहरू गरौँ र यो जुन मनपरी हिसाबले जो चाहिँ केही नेताहरू पोसाउने र उनका कार्यकर्ताहरू पोसाउने कामहरू छोडौँ भन्दाखेरि अलिकति अलिकति हामीले प्रयास त जारी छ तर चाहिँ मलाई लाग्छ यो छोटो अवधि सबै कुरा प्रयास सम्भव छ जस्तो लाग्दैन। त्यसैले जनतामा जुन यहाँले भन्नुभएको जो कुरा हो वास्तवमा व्यवस्थापकीय कमजोरी हो न कि संविधान त दिएको जो छ अधिकारहरू वास्तवमा त्यसलाई सही ढङ्गले प्रयोग गर्न सकेको भए चाहिँ मलाई लाग्छ जनतामा यो निराशा फैलिने थिएन। त्यसैले व्यवस्थापकीय कमजोरी जो संघीय सरकारको संरचनामा संघीय सरकारमा पनि दुई तिहाईको भन्दा बढी झन्डै दुई तिहाईको सरकारमा पूर्व प्रधानमन्त्रीसम्म हाम्रो चाहिँ केपी शर्मा ओलीजी हुनुहुन्थ्यो उहाँ पनि अलिकति संहिताको पक्षमा त्यति हुनुहुन्छ जस्तो लागेन हामीलाई अनुभव भएन किनभने धेरै कुराहरू उहाँले चाहिँ यहाँ केन्द्रको केन्द्र रूपमा राख्नु भएको छ त्यो उहाँको हेर्दाखेरि पनि र अहिले आएर त अब झन् गठबन्धनै भयो त्यसले गर्दा के देखिन्छ भन्दाखेरि अलिकति भए पनि जुन हिसाबले जो सोचे अनुसारको संविधानले जुन अपेक्षा गरेका थियो जनताहरूले अपेक्षा गरे अनुसारको काम देखेको छैन त्यसले गर्दा धेरै प्रश्नहरू प्रदेश सरकारप्रति छन्।
हजुर अब मैले यहाँलाई सुदूरपश्चिममै केन्द्रित भएर प्रश्न गर्न खोजेँ खास गरेर सुदूरपश्चिम प्रदेशबाट वितरण हुने बजेट योजना कार्यक्रम लगायतका विषयमा धेरै संचार माध्यमहरूमा प्रश्नहरू पनि आए उठेका छन् यो विषयमा विभिन्न कुराहरू पनि आए के साँच्चै ती योजनाहरू कार्यक्रमहरू न्यायिक रूपमा वितरण नभएकै हुन् त
अब यसलाई चाहिँ अब म अहिले सरकारमा छु
मैले किन भन्नुहोस् यहाँसँगै सोध्नु सामदरी पनि हुन्छ होइन
मलाई के मेरो बानी के छ कि म अहिले राजनीतिमा त्यसैले अलिक खरो रूपले नै जहिले पनि आउने हुनाले अब तपाईँ साथीहरूले माया पनि गर्नुहुन्छ म लुकाउने प्रयास गर्दा आफ्नो स्वार्थ सीमित रहँदा त्यसले चाहिँ राजनीतिक हिसाबले चाहिँ केही छिनलाई रमाइलो होला तर चाहिँ म त्यसलाई त्यस्तो प्रति विश्वास गर्दिनँ सही सत्य कुरामा आधारित कुराहरू गर्नु मनपर्छ। तपाईँले भने चाहिँ वास्तवमा विगतदेखि अहिलेसम्म अन्तिम आवरसम्म पनि एकदमै धेरै कुरामा प्रश्न चिन्हहरू प्रदेश सरकारमा आए अब त्यस कारण चाहिँ त्यसको त्यो कस्तो भयो भनेपछि यसले गर्दा के भयो भने बजेटहरू बनाउने भने निश्चित एउटा चाहिँ एउटा विधि हुन्छ प्रक्रिया हुन्छ एउटा चाहिँ त्यहाँ चाहिँ बजेट बनाउँदाखेरि अब कहाँ कहाँ कस्तो ठाउँमा आवश्यकता छ त कस्तो कस्तो ठाउँमा के चिजमा आवश्यकता छ कुन पूर्वाधार मात्र होइन सामाजिक सुधार ल्याउनुमा के आधारभूत कुराहरू चाहिन्छ त्यहाँको शैक्षिक क्षेत्रमा सुधारदेखि लिएर त्यहाँको सांस्कृतिक सामाजिक हिसाबमा बल पुर्याउने कुराहरूदेखि लिएर यी सबै कुराहरूलाई चाहिँ समग्रमा समेटेर चाहिँ अनि विधि र पद्धतिलाई माथि टेकेर अनि त्यो योजनाहरू चाहिँ तर्जमा गर्नुपर्ने हुन्छ तर त्यहाँ सुदूरपश्चिममा हाम्रो क्षेत्र हाम्रो चाहिँ प्रदेशमा के हो भन्दाखेरि सुरुदेखि नै अलिकति गलत ढाँचाबाट सुरु भयो 2074-75 आर्थिक वर्षको अल्पकालीन बजेटदेखि लिएर त्यो सबै बजेटहरू छोटो अवधिको 3 महिनाको बजेट धनगढीमै त्यो डिपिआर बनाउने र यो बनाउने र ऊ बनाउने भन्दैन धनगढीका होटेलहरूमा सीमित भयो त्यहाँका जनताले यो बजेट आयो भन्ने पनि रेडियोमा सुने तर त्यसपछि कुनै देखेनन्। त्यसबाट सुरुवातै के भयो भन्दाखेरि यो प्रदेश भने त धनगढीमै भनेको अस्थायी राजधानीमै जम्मै कुरा बन्ने त्यही कार्यक्रम बन्ने त्यही योजना पनि सब बन्ने त्यही चाहिँ फर्स्ट पनि हुन्छ कि क्या भन्ने खालको नेगेटिभ सुरुवात चाहिँ त्यहाँबाट भइदियो गलत त्यहाँबाट सुरु भयो। त्यसै आर्थिक वर्ष 75-76 बजेटहरू जो 25 अरबभन्दा बढीको थियो अब त्यो बजेटहरूमा चाहिँ फेरि के भयो भने चाहिँ न तलबाट राम्रोसँग प्रष्ट रूपले ल्याइयो न बिचबाट कहीँ ल्याइयो भन्दा प्रदेशको त संरचना आफ्नै भएकोले आफ्नोमा भएका जति पनि माचसका निकायहरू चाहिँ त्यति नभएको हुनाले फेरि त्यहाँ पनि एक किसिमले के भयो भने नजिकका आसे पासे र विभिन्न हिसाबले त्यो बेला त झन् झ्यालबाट आयो विभिन्नबाट आयो पिएहरूले आफ्नो मन परि गर्यो भन्ने हिसाबले त्यही चर्चामा थियो त्यो कुराहरू धेरै बहस पनि संसदमा भयो. त्यस्तै यस्तै प्रक्रिया बढ्दै बढ्दै गएर हुँदा हुँदा अहिले भर्खरै अस्तिसम्मको अन्तिम बजेटमा पनि यी कुराहरू आएर झन्डै हामीलाई चाहिँ हौ हम्मे हम्मे भयो. झन्डै एक महिनाभन्दा बढी त बजेट पासै हुन सकेन. त्यसमा पछि अन्तिममा आएर हामीले चाहिँ बाटो निकाल्यौँ कि अब नेपाली कङ्ग्रेस पनि अन्तिममा सरकारमा आइसकेको छ. ती जो केही साथीहरू जो विगतदेखि अहिलेसम्म सरकारमा हुनुहुन्छ उहाँहरूको परिवर्तन हुने छाटो देखिएन. तत्पश्चात पनि अब जे जहाँ जहाँ जसरी सुधार गर्नु छ सुधार गरेर अब बजेटलाई पास गर्नुपर्छ भन्दाखेरि बहुतै सङ्घर्ष गर्नु पर्यो र अहिले आएर अझ पनि कम्प्लिट सुधार त भएको छैन. तर कमसेकम भित्री रूपमा के सहमति भएको छ भन्दाखेरि जहाँ कमी कमजोरी भएको छ डबल ट्रिपल चौवरवटा जो योजना एउटै योजना चार ठाउँबाट हालेका छन् एउटै योजनाको 10 किसिमको सिफारिसहरू भएर आएका छन् तिनीहरूलाई समेटिएको छ. त्यस कारण चाहिँ विविध धेरै कमी कमजोरी र देख्दाखेरि अहिलेसम्म पनि हामी पञ्च लास्ट आवरमा पनि हामी सुध्रेनौँ. त्यस कारण चाहिँ हामी के गर्छौँ भन्दाखेरि अब आउँदा वर्षहरूमा कमसेकम अब आउने निर्वाचन पश्चात चाहिँ यो सिकाइलाई सही ढङ्गले सदुपयोग गरेर साँच्चीकै जनताको पक्षमा सुदूरपश्चिम सबभन्दा पछाडि पारिएको एउटा प्रदेश पनि थियो कर्णाली प्रदेश जस्तै. त्यसमा अब चाहिँ हामीले नै हाम्रो हातमा अधिकार बागडोर आएको बेला पनि हामीले काम नगर्नु त्योभन्दा ठुलो बेमानी केही हुँदैन. त्यस कारण चाहिँ यो कुरालाई चाहिँ जनताले बुझिसकेका छ. अब जनतालाई रिझाउनको लागि पनि हामीले चाहिँ धेरै मेहनत गरेर चाहिँ हाम्रो चाहिँ यो बाटो तय गर्नुपर्छ र आउँदा वर्षहरूमा चाहिँ पारदर्शी हिसाबले बजेट बनाउँदा होस् काम गर्दा होस् या कुनै नीति निर्माण गर्दा होस् सबै कुरामा चाहिँ अब जनताको पक्षमा सुदूरपश्चिमको उन्नति प्रगतिको पक्षमा काम गर्न सक्यौँ भने जनतामा विश्वास दिन सकिन्छ. त्यसको लागि धेरै मेहनत गर्नुपर्ने विगतको अहिलेसम्मको अवस्था हेर्दा
हजुर. अब हिजोको दिनमा केन्द्र सरकारले हामीलाई दिएन, केन्द्रको दृष्टिकोण सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण फरक भयो भनेर चाहिँ एउटा किसिमको चाहिँ जनतामा गएर राजनीति गर्ने बाटो थियो. अब आफैमा अधिकार दिइसकेपछि आफै सुदूरपश्चिम प्रदेश सरकार आफै अधिकार सम्पन्न भइसकेपछि पनि काम गर्न नसक्नु भनेको त कहीँ न कतै चाहिँ त्यही राजनीति गर्ने त्यहीकै राजनीति कर्मीहरूको कमजोरी हुने होइन र
एउटा चाहिँ म यसलाई कसरी लिएँ भन्दाखेरि म पनि अलिकति यो आफैले एनालाइसिस गर्छु कहिले कहिले. हामी अब यस सरकारमा पनि गयौँ विगतमा अन्त यो लामो समयसम्म प्रतिपक्षमा रह्यौँ. जनताले हामीलाई प्रमुख प्रतिपक्षको भूमिकामा नि दिएपछि हाम्रो चाहिँ मुवा एउटा किसिमको सरकार जानुभन्दा पनि खबरदारी गर्ने र सरकारले सही सचेतनामा सचेतना गराएर ट्र्याकमा ल्याउनु पनि हाम्रो जिम्मेवारी हो. हामीले अरूलाई दोष मात्र दिने होइन कि कमसे कम उहाँलाई सही ट्र्याकमा ल्याउने प्रयास गर्ने हो. अब हामीले महिनौ महिनौ संसदहरूमा चाहिँ ठुल्ठुला विरोधहरू पनि गऱ्यौँ, बहस पनि गऱ्यौँ, धेरै छलफल पनि गऱ्यौँ, विरोध पनि गऱ्यौँ. त्यसको अर्थ के थियो भने अलिकति हामीले सुधार्छौँ कि भन्ने प्रयास पनि थियो. अब समग्रमा के छ भन्दाखेरि एउटा चाहिँ सबभन्दा पहिला त बुझ्नुपर्ने के रहेछ भनेदेखि यो एउटा मनोविज्ञान के रहेछ भने चाहिँ केही पार्टीका साथीहरूको मनोविज्ञान के रहेछ भने चाहिँ अर्थमा बहुमत छ भने हामीले जे गरे पनि हुन्छ. जनताले त हामीलाई बहुमत दियो, बहुमतको अर्थ हामीले जे निर्णय गरे हुन्छ. अरूलाई किन चाहियो सोध्नुपर्ने बुझ्नुपर्ने यो धेरै डेमोक्रेटिक हिसाबले जाने भने त यो कायर जस्तो भइहाल्ने नि भन्ने खालको एउटा मनोविज्ञान रहिसके. अब अरू पार्टीहरूलाई भन्न चाहदिनँ, अहिले उहाँ हामी गठबन्धनमा छौँ. तर त्यो मनोविज्ञानले के गर्दो रहेछ भन्दाखेरि त्यसले स्वेच्छाचारितातिर अगाडि बढाउँदो रहेछ. त्यसले के हुँदो रहेछ भन्दाखेरि आफ्नो नजिकको आशे पासे र त्यो स्रोत साधनलाई एकदमै कस्तोमा लाँदो रहेछ भन्दाखेरि आफ्नो दोहोरो गाई जस्तो बनाउँदा खोज्दा रहेछन्. त्यसले गर्दा के भयो भने चाहिँ वास्तवमा जनताहरूले अब बुझ्नुपर्ने देखिन्छ कि वास्तवमा हरेक जनताको पाई पाईबाट उठेको करबाट आज चाहिँ हामी मन्त्रीहरू भनौँ मान्नेहरू भनौँ अथवा सरकार चलेको हुन्छ त्यस कारण सरकार सञ्चालकले चाहिँ कमसे कम त्यसको त्यसको मूल्याङ्कन गरेन र त्यो अनुसारको आफू स्वेच्छाचारी भएर हिँड्छ भने त्यसलाई चाहिँ जनताहरूले समय अनुसार चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ. त्यही अनुसारको पार्टीले पनि त्यही अनुसारको कडा चाहिँ कडा त्यस्ता मान्छेहरूलाई चाहिँ अगाडि सार्नु हुँदैन कि भन्ने मैले विश्वास दिएको छु. त्यसैले यी कुराहरूलाई चाहिँ समग्रमा हेर्दा चाहिँ के देखिन्छ भन्दाखेरि यो प्रदेश सरकारहरूमा चाहिँ अब जो हिसाबले चाहिँ अलिकति भए पनि अब म यत्रो अनुभव गरेकाहरूलाई म अनुभवै नभएका यो नभएका भनेर म लान्छन लाउन चाहदिनँ. तर चाहिँ व्यवस्थापकीय गुण चाहिँ चाहिन्छ र आफ्नो उद्देश्य अनुसारको जो लक्ष्य छ त्यो पूर्ति गर्नलाई चाहिँ अठोट कठोरता कटिबद्धता पनि चाहिन्छ र पार्टीको जो छ जोसा आएको छ पार्टीप्रति पनि इमान्दार हुने र तर पहिलो नम्बर जनताले दिएको म्यान्डेटलाई जनता पक्षमा र त्यहाँको सुदूरपश्चिमको उन्नतिको प्रगतिको पक्षमा काम गर्नुपर्छ भन्ने पहिलो प्राथमिकता भयो भने अरू त्यसपछि बल पुग्छ भन्ने विश्वास लिएको छु. त्यसै अनुसार अगाडि बढ्छ होला.
हजुर. अब यी त भए सुदूरपश्चिम प्रदेश सरकारका विषयमा कुराकानी होइन. अब यहाँ एउटा सुदूरपश्चिम सरकारको मन्त्री मात्र नभएर नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुनुहुन्छ र नेपाली कांग्रेसले अगुवाई गर्ने विभिन्न राजनीतिक पार्टीहरूले अगुवाई गर्ने विभिन्न आन्दोलनमा नेपाली जनताले साथ दिए. नेपाली जनता जहिले पनि परिवर्तनको पक्षमा रहे तर जनताले सोचे जस्तो राजनीति हुन सकेन. के भन्नुहुन्छ?
अब यो यहाँले एकदमै राम्रो कुरा गर्नु भएको छ. वास्तवमा एउटा जिम्मेवार पार्टी, ऐतिहासिक पार्टी जसको लामो सात सात दशकभन्दा बढी लामो अनुभव छ, नेपाली नेपालको हरेक ठुल्ठुला चाहिँ ठुल्ठुलो आन्दोलनहरूको अगुवाई गरेको पार्टी र हरेक कुरामा लोकतन्त्रलाई लोकतन्त्रको पर्यावाचीको रूपमा रहेको पार्टी भएको हुनाले वास्तवमा यो पार्टीले वास्तवमा नेपालकै अनुहार फेर्नमा ठुलो सहयोग पुर्याउनु पर्ने प्रयास त जति भएको छ त्यो भा होला, तर जति हुनुपर्थ्यो त्यो नहुँदाखेरि धेरैले अपेक्षा गरेको छ कि यो किन गर्न सकेन भन्ने स्वाभाविक हो. म पनि केन्द्रीय सदस्य भएको नाताले विभिन्न समयमा हामीहरू सल्लाह गर्छौँ, मसौरा गर्छौँ र कसरी अब चाहिँ यो पार्टीको साथ जो अन्तर्राष्ट्रिय विश्वसनीयता पनि यो पार्टीमा छ, अब डेमोक्रेसीको हिसाबले पनि एउटा पर्यावेक्षीको रूपमा पनि यो पार्टी छ, नेताहरूको हिसाबले पनि अब महामानव बिपी कोरालादेखि लिएर चाहिँ अब 101 नेताहरू चाहिँ अब भएको पार्टी यो हो. अब त्यसमा उहाँले बनाएको पार्टी हुनाले यस्तो पार्टी किन यस्तो अवस्थामा पुगेको छ भन्दाखेरि अहिले सबभन्दा ठुलो कुरा के देखिन्छ यहाँको जो टसल जो छ नि अहिले अब यहाँ के छ हाम्रो एउटा चाहिँ पुरातन सोसाइटीबाट हामी चाहिँ ग्रसित भएको एउटा चाहिँ ठुलो वर्ग छ, त्यसको मानसिकता एक किसिमको छ. एउटा के छ भने अलिकति मोर डेमोक्रेटिक लाइनबाट अगाडि फ्रन्टमा जान्छु र सबै जनतालाई डेमोक्रेट बनाएर अगाडि बढाएर नयाँपनले पारदर्शी हिसाबले हरेक कुरा गर्न सके भन्ने हिसाब. अब यो एउटा पुरातन सोचाइले भन्छ ब्याक टुको भन्छ. अब एउटा एउटा छ धार के भयो भने एउटा चाहिँ दक्षिणपन्थी र उत्तरपन्थी जस्तो भयो. उत्तरपन्थी जहिले पनि के सोच्छ भन्दाखेरि डेमोक्रेसी बढी दियो भने जनताहरू चाहिँ गाह्रो देश जनतालाई चाहिँ डेमोक्रेसी अथवा लोकतन्त्रमा प्रभावित पार्यो भने त्यसले हामीलाई चाहिँ राम्रो गर्दैन, त्यस कारण अलिक डिक्टेटरसिप जस्तो अलिकति चाहिन्छ भन्ने खालको छ. त्यस कारण यहाँ तीन दलीय तीन विचारका चाहिँ बढी यहाँ शक्तिको भएको कारणले के भन्दाखेरि एकातिर उत्तरले पनि तानिरहने भयो, एकातिर पुरातन सोसाइटी भएको कारण तानिरहने भयो, एकातिर हामी काङ्ग्रेस जस्ता जो दक्षिणपन्थी धारहरू छ जो लिबरल छौँ अलिकति जनतालाई बढी सार्वभौम बढी सार्वभौम देख्न चाहन्छु र देशलाई पनि अलि उन्नति प्रगति पनि सँगसँगै डेमोक्रेसी नभइकन उन्नति गर्ने काम छैन, त्यो डिक्टेटरबाट पनि होला उन्नति तर त्यो चाहिँ क्षणिक हुन्छ, त्यो जनताहरू चाहिँ दासको रूपमा रहन्छन्, त्यहाँ त्यो डेमोक्रेसी त्यो विकासभन्दा ओपन भएर मोर पारदर्शी भएर आफैले अनुमति गर्ने गरी गरेको विकास त्यो फरक हुन्छ भन्ने विचारको एउटा हो. तर यो खालको तीन ध्रुवमा चाहिँ देश अल्झिँदाखेरि अहिले नेपाली कङ्ग्रेस के भएको छ भन्दाखेरि अहिले जहिले एकदमै गाह्रो स्थितिमा पुग्ने, तर पनि जनता र माया के विश्वास छ भन्दाखेरि आखिर जेसुकै अवस्थामा पनि आखिर हामीलाई बचाउन सक्ने र एउटा चाहिँ देशलाई बचाउन सक्ने र विकासको हिसाबले विचारको हिसाबले सबै हिसाबले चाहिँ यो पार्टी भनेको जिम्मेवार पार्टी हो भन्ने भित्रबाट धेरैलाई महसुस भएको हुनाले यो पार्टी अहिले बचिरहेको नत्र त यहाँ त यसलाई नै सिद्ध्याउनु पर्छ भन्ने खालको ठुलो रणनीति एउटा साधन स्रोत प्रयोग भएर विगत पञ्चायत कालदेखि राणा कालदेखि लिएर अहिलेसम्म हेर्नुहुन्छ भने कङ्ग्रेसकै विरुद्धमा मात्रै सबै लागेको छ.
यहाँले यसो भनिराख्नु भएको छ तर पटक पटक कङ्ग्रेसलाई साथ दिए जनताले र सरकार पनि पुर्याए तर अहिले पनि के छ भने काङ्ग्रेसले राजनीति गर्यो तर विकाससँग यसलाई जोड्न सकेन, अझै पनि निराश छन् नि जनता.
एउटा कुरा तपाईँले भने ठिक पनि हो तर म एउटा के तपाईँले हेर्नुहोस् कङ्ग्रेसलाई कहिले पनि जस्तो एकातिर तपाईँको 15 सालमा तपाईँ हेर्नुभयो त्यहाँबाट झिझोड्नुहोस् बिपी बाबुले के भन्नुभयो, म देव नचिनेर म प्रधानमन्त्री बन्दैन भन्नु, उहाँ निर्वाचित हुनुभयो त्यत्रो बहुमत थियो, अब त्यसपछि अगाडि बढिदिएको भए हेर्दै हुन्थ्यो. अब तपाईँको 17 सालमा कु गरिदिइहाल्नुभयो त्यो राजा महेन्द्रले, त्यसको अर्थ के थियो भने त्यो चाहिँ उहाँको त्यो 2 वर्षमा गरेको काम अथवा गरेको जति काम छ नि तपाईँ हेर्नुहुन्छ भने अहिलेका जति पनि संरचनाहरू देख्नुहुन्छ तपाईँहरूको त्यसै बेलाको आधारशिला हो. उहाँले यो पूर्व पश्चिम राजमार्गदेखि लिएर तपाईँको छ नि त्यसलाई पूर्व पश्चिम राजमार्गलाई पछि महेन्द्रले चाहिँ महेन्द्र राजमार्ग भन्ने नामाङ्कन गरेको मात्रै हो. तपाईँको त्यस बेलाको चाहिँ जस्तो एभरेस्ट एभरेस्ट जस्तो राष्ट्रवादी कुराहरू छ, एभरेस्टलाई चाइनाले मेरो भनिसकेका थियो, पछि उहाँको नेतृत्वमा के भयो भने यो त होइन हाम्रो भनेर त्यो गर्नुभयो। त्यसरी यहाँको विश्वविद्यालयको कुरादेखि लिएर यहाँका विभिन्न चाहिँ आयोगहरूको कुराहरूदेखि लिएर यावत कुराहरूको म डिटेल नभनौँ, त्यसबेला चाहिँ सुरुवात भइसकेका थियो। अब त्यसपछि विभिन्न चरणको जुन आयो उहाँले चाहिँ एक किसिमले आफूलाई राष्ट्रवादी बनाउँदै राजा महेन्द्रले देशलाई चाहिँ एकतन्त्रीय शासन ढाल्नुभयो। उहाँ पनि राष्ट्रवादी त हो तर उहाँले जुन विचार उहाँको थियो एकतन्त्रीय शासन थियो, स्वेच्छाचारी हिसाबले अगाडि बढ्नुभयो, त्यसले गर्दा चाहिँ यो कङ्ग्रेस डेमोक्रेसीलाई धेरै ब्रेक लगाइदिनु भएको हो। त्यसरी फेरि पुनः पुनः भएपछि हाम्रो अब 46 सालको चाहिँ एउटा पछि 46 पश्चात जो अब पछि गएर जो सरकार बन्यो 48 सालमा देख्नु त्यसपछि म जोड्छु सामान्य हाम्रो चाहिँ पूर्व प्रधानमन्त्री गिरिजा बाबुको पालामा जो सरकार बन्यो त्यो 5.5 वर्ष चल्नुपर्ने सरकार 3.5 वर्षमा ढल्यो। तर जुन 3.5 वर्षमा तपाईँले त्यहाँभित्रको विकास निर्माणकार सुसाङ्की हेर्नुहोस् त तपाईँ सबै कुराहरू सरकारी संयन्त्रबाट चल्नुपर्ने अवस्था थियो भने त्यसलाई हेर्नुहोस् त एयरलाइन्सहरू प्राइभेटाइज भए, प्राइभेट एयरलाइन्सहरूको अगाडि सुरुवात भयो, तपाईँ टेलिकमको अगाडि हेर्दै त्यत्तिकै अगाडि हिसाबले अगाडि बढेको छ, तपाईँ हेर्नुहोस् प्राइभेट ब्याङ्किङ सेक्टर हेर्नु कति अगाडि स्ट्रङली भएर आएको छ, त्यसपछि गएर हरि सङ्घ संस्थाहरूको हिसाबले हेर्नुहोस्। त्यस कारण चाहिँ त्यो बेलाको जो 3.5 वर्षको अहिले हामी अहिले जति ब्याज खाइरहेको छौँ 3.5 वर्षको स्थिर सरकार जुन बेला चाहिँ पुरानो सोचाइ भएका मान्छेहरूले बल पुर्याउँदै पनि गरेको थियो तर आफ्नै पार्टीभित्रको लडाइँ र बाह्य शक्तिको कारणले त्यो सरकार ढल्यो, ढल्दाखेरिको अहिले अवस्थामा अहिलेसम्म स्थिर सरकार नआउँदाखेरि हो। तर हामी अहिले चाहिँ जति पनि कामहरू नेपालमा देखिरहनु भएको छ अहिले झन्झनै तपाईँको धेरै आर्थिक स्थिति डावाडोल भइसक्नु परेको थियो तर त्यही 3.5 वर्षमा बनेका जति प्राइभेट सेक्टर र सरकारी जति पनि चाहिने सेक्टरहरूलाई चाहिँ बल पुग्ने गरी काङ्ग्रेसले गरेको जो उदार नीतिको कारणले यहाँसम्म पुगेको देखिन्छ। त्यसैले मलाई काङ्ग्रेसको कमी भएको छैन अहिले अब कमजोर जस्तो तपाईँको हेरिरहनु भएको छ अहिले त्यसपछिका जति पनि सरकारहरू आएको छ उनीहरू आएपछि सरकारको ढुकुटी बाँड्ने बाहेक अरू दलहरूले वामपन्थी दलहरूले सरकारको ढुकुटी बाँड्ने र एउटा चाहिँ पुरा लोकप्रिय भन्ने बाहेकको अरू कुराहरू
पछिल्लो राजनीतिदेखि जनता खुसी नै छन् भन्नु खोज्नु भयो
होइन यस जनताहरू म त्यही भन्दै जोड्दैछु जस्तो के देख्ने भने जसले चाहिँ राम्रोसँग काम गरेर अगाडि पुर्याएर देशको समग्र उन्नति प्रगति र देशको पूर्वाधारका जति पनि तपाईँको यादव बाटाहरू जस्तो तपाईँको हाइड्रो पावरहरूदेखि लिएर हरेक कुराहरू अगाडि सार्न थालेपछि जस्तो अरुण तेस्रोको तपाईँलाई थाहा छ त्यो सुरुवात गरिसकेका थियो त्यहाँ ठुलो इन्भेस्टमेन्ट आएर सुरु गर्नु थालिसकेपछि त्यही वामपन्थी साथीहरू अहिले त हुन त गठबन्धन हुन्छ उहाँहरू लागेर सोझै डाइरेक्ट चाहिँ वर्ल्ड ब्याङ्ककोलाई चिठी लेखेर चाहिँ त्यो रोकियो हेर्नुहोस्। त्यस कारण चाहिँ अहिले लोड सेडिङको कुरा कहाँ हुन्थ्यो जमानामै सिद्धिसकेका हुन्थ्यो नि त। त्यस कारण त्यसै बाटाको पूर्वाधार हेर्नुहुन्छ त्यो किलोमिटरको हिसाबले चाहिँ एउटा दाज्दै नसक्ने खालको त्यति काम भएको थियो। त्यस कारण के थाई सरकार 5 वर्षको भयो भने नेपाली काङ्ग्रेसको भयो भने उसले ढुकुटी पनि भर्दो रहेछ त्यसपछि गएर विकास निर्माण पनि भर्दो रहेछ भने अहिले चाहिँ सबैले बुझ्नेले अध्ययनशील मान्छेहरूले अर्थविदहरूले योजनाकारहरूले त्यो सबै बुझेको कुरा हो। तर के भने बाहिर के हुँदा भने फेरि हाम्रो सरकार ढल्ने ढलिसकेपछि अर्को वामपन्थी सरकार आउने आएपछि के गर्छ उसले चाहिँ बचेको ढुकुटीलाई जब बाँड्छ कहिले वृद्धहरूलाई दिएँ भनेर बाँडिदिने कहिले उसलाई दिएपछि ए यसले त पैसा बाँड्यो भने आफ्नो गल्तीबाट बाँडे जस्तो गरेर जनतालाई भनिदिने जनताहरू पनि त्यसमा मक्ख भएर बस्दा बस्दा आज यो स्थिति आएर झनै झनै अस्ति अस्तिको यसपालिको झन् द्वितीयको सरकारको जो केपी ओलीजीको सरकार आइसकेपछि त उहाँ यति स्वेच्छाचारी भनिदिनु भयो कि काङ्ग्रेस कमजोर हुन साथ त उहाँले चाहिँ अब अरू केही होइन ती पुरा संविधानलाई नै आफ्नो चाहिँ पहुँचोमा राखेर तपाईँले देखिहाल्नु भएको छ सबै हिसाबले। उहाँ जस्तो मान्छे उहाँलाई म सम्मान पनि गर्छु उहाँसँग त्यो बुद्धि यदि सही ढङ्गले देश विकासको लागि दिएको भए साँच्चै देशमा ठुलो कायापलट हुन सक्थ्यो तर उहाँका योजनाहरू आकाश हुने योजना हुने काम चाहिँ त्यो सानोबाट पनि नसुरु गर्दै हुँदाखेरि हुँदा हुँदा जम्मै त्यो दुईचोटि त्यो संसद विघटन पनि गरिदिनु भयो। त्यसका त्यस्तो शक्ति त्यहाँ आउँदाखेरि स्वेच्छाचारी एउटा पूर्ण त्यहाँ चाहिँ एउटा अधिनायकवाद टाइपको र मै हुँ भन्ने व्यक्तिवादी जस्तो बन्न थालेपछि अलिक बल्ल अलि थाहा पायो कि ओहो भएन भए भनेर नेपाली कङ्ग्रेस जस्तो प्रतिपक्षमा भएकोलाई पनि अहिलेको सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जस्तोलाई तपाईँहरू प्रधानमन्त्री बनिदिनुहोस् अब यो बिग्रिन लागेको देशै अब डुब्न थाल्यो देशभरिको राष्ट्रियता नरहने भयो संविधान नरहने भयो यहाँको लोकतान्त्रिक मूल्य मानेर सिद्धिन थाल्यो प्लिज आउनुहोस् भन्दाखेरि उहाँले बल्ल बल्ल मानेर यहाँ पुगेपछि अहिले हेर्नुहोस् बिस्तारै फेरि पिकअप हुँदैछ जबकि निर्वाचन पनि स्वयंमा स्थानीय निर्वाचन सम्पन्न गरिसक्नु भएको छ त्यसपछि गएर अब चाहिँ सङ्घीय र प्रदेश सभाको निर्वाचन हुँदैछ। त्यसैले कङ्ग्रेस त्यो इमान्दार केही जतिसुकै बाहिर भने तापनि सोसियल मिडियाहरूमा जतिसुकै चाहिने नचाहिने राम्रा कुरा पनि आइरहेछन् तर चाहिँ आए पनि तर मलाई के लाग्छ भने कङ्ग्रेसमा भएका केही कमी कमजोरी पनि छन् त्यसलाई सुधार चाहिँ अगाडि बढ्यो भने यो देशको कायापलट गर्न सक्ने देशलाई सही ट्र्याकमा लान सक्ने र अरू दललाई पनि सँगैसँगै लान सक्ने र समग्र देशको जनताको पक्षमा काम गर्न सक्ने मैले पार्टी चाहिँ नेपाली कङ्ग्रेस भयो देखाएको छैन. मैले मैले म त्यसको केन्द्रीय सदस्य भएको नाताले मात्र होइन कि म यो नेपालको नागरिक हुँ, यहाँभित्रको सूक्ष्म तरिकाले अध्ययन पनि गरेको छु. कङ्ग्रेसभित्र भएका कमी कमजोरीहरू र आफू पनि अरूलाई बलियो नगराउने खालको शक्ति पनि त्यहाँभित्र छ. तर त्यसको बावजुद पनि एउटा चाहिँ एउटा लोकतान्त्रिक पार्टी पनि भएको हुनाले र यसले मन पर्ने हिसाबले चाहिँ त्यो पनि काम गर्दैन, किनभने भोलि गएर काम गर्नुपर्ने हुन्छ, जनताप्रति उत्तरदायित्व हुनुपर्छ भन्ने हिसाबले गर्दा कमसेकम ट्रान्सप्यारेन्ट देखिन्छ र यसलाई चाहिँ जनताले चाहिँ विश्वास पनि गर्छन् मैले विश्वास ल्याए.
हजुर, यहाँ काँग्रेसको नेता हुनुहुन्छ, काँग्रेसका कुरा यहाँसँग पनि गरौँ र काँग्रेसको सन्दर्भमा यहाँले पनि कुरा गर्नुभयो. मैले एउटा काँग्रेस पार्टी मात्र नभएर नेपालमा भएका विभिन्न राजनीतिक पार्टीको सन्दर्भ जोडेर कुरा गर्दाखेरि अहिले देशका राजनीतिक पार्टीहरू विचारभन्दा पनि जातीयता क्षेत्रीयता भेगीय कुराहरूमा बढी अल्मलिएको हो कि भन्ने कुराहरू गुनासाहरू पनि आइरहेका छन्.
बहुतै शान्त रूपले निकाल्नुभयो. अब जसरी अब 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 के आयो भने एकातिर अब आफ्नो क्षमता हामीहरूले के भन्यो पार्टीहरूको जति पनि छन् पार्टीहरू नेपालमा भएका जति पनि वामपन्थी शक्तिहरू छन् उहाँहरूले म सम्मान गर्न चाहन्छु. अहिले हामी कति ठाउँमा गठबन्धन गरिरहेका पनि छौँ तर उहाँहरूको विभिन्न विगतको आफ्नो चाहिँ त्यो ठुलो चाहिँ लिगासी ठुलो चाहिँ आइडियोलोजी त्यागेर पनि अब डेमोक्रेटिक प्रोसेसमा आउनु भएको छ उहाँहरूले ठुलो स्वागत पनि छ. उहाँहरू लागिरहनु भएको छ जनतामा चाहिँ हात जोडेर पनि मलाई हामीलाई भोट दियो भनेर हुँदाहुँदा त झन्डै अस्ति त दुई गठबन्धनको दुईटिएको सरकारै बनाएको थियो. त्यस कारण चाहिँ उहाँलाई म धन्यवाद दिन चाहन्छु कि कमसेकम यत्रो परिवर्तनको बावजुद उहाँले आफ्नो आइडियोलोजीलाई पनि अब नयाँ धारवाहीलाई लग्नु भएको छ. तर अब अनुशासन चाहिँ म के देखिरहेको छु भन्दा यहाँले भनेर चाहिँ ठ्याक्कै के आयो अब 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 के भने डेमोक्रेसी भनेको सबैको साझा हो भन्ने कुरा भइसकेपछि अब त नितान्त रूपमा अब त देशलाई उन्नति प्रगति र विकासतिर लानुपर्छ. किनभने अब अरू देशहरूको कहाँ पुगिसक्यो, बङ्गलादेश जस्तो धेरै पछाडि परेको देशको अहिले स्थायी सरकार हुँदा साथै कहाँ पुगिसक्यो, उनको अलि के छ आन्तरिक रूपमा म भन्न सक्दिनँ. तर विकास निर्माणको हकमा चाहिँ बङ्गलादेश अहिले धेरै माथि पुगिसकेको छ दक्षिण एसियामा. त्यस कारण चाहिँ के भने त्यो इच्छा शक्ति राजनीतिकै हो. अब नेपालमा यसो हेर्दाखेरि अब यहाँ विकास हुने सम्भावना अब नेपाली कङ्ग्रेसको लिडरसिपमा अगाडि सरकार आएपछि विकास हुने सम्भावना त देखियो. तर साथसाथै के भने अर्को जीवन्त पार्टीहरू पनि किन भोलि नेपाली कङ्ग्रेसले सही काम गर्न सकेन जनताको पक्षमा गरेर अर्को विकल्प त चाहियो नि. त्यस कारण अब विकल्पहरू पनि तयार भइसकेको हुनाले त्यस कारण अब के हुन थाल्यो भने अब यो राम्रो ट्र्याक हुन सक्छ कि भन्ने वातावरण भइसकेको होला. अब मान्छेहरूले फेरि त्यही पुरानै कुरा ल्याएर अब जातीयतामा ल्याए जस्तै मेरै टिकापुर जस्तो ठाउँहरूमा म जहाँ निर्वाचित भएको छ त्यहाँ पनि अरू अरू ठाउँहरूमा पनि विभिन्न जातको नामबाट अगाडि बढिरहेको छन् भने अहिले 21 शताब्दीमा मान्छे जातको कुरा गर्ने पनि कस्तो होला जस्तो लाग्छ मलाई. तै पनि अब मेरै ठाउँमा के भन्छ भनेपछि त्यो थारूबाहुले थारूहरू भनेको वास्तवमा हरेक दृष्टिले उहाँ प्राविधिक जन्मना साथ झनै प्राविधिक भन्ने हुन्छ इन्जिनियर जस्तो भन्ने हुन्छ. त्यस्ता मान्छेहरूलाई पनि के हुन्छ जातको नाममा अगाडि सारेर विविध कुराहरू गरिरहेको छ हामीले त्यहाँ. अब जबकि उहाँहरूले त मेडिकल लाइनतिर इन्जिनियरिङ लाइनतिर अरू विकासको निर्माणमा अरू ठाउँमा कसलाई पनि देश होइन अन्तर्राष्ट्रिय जगत पनि उहाँहरूले चाहिँ नाम कमाएर देशलाई चाहिँ अब साँच्ची समृद्धि बनाउन सक्ने मान्छेहरू एउटा जाति छ संस्कृति हिसाबले धनी उहाँ कामको हिसाबले पनि कर्मठ त्यस्तो जातिलाई पनि अब अलग्गै के हुनुपर्छ यो हुनुपर्छ भनेर चाहिँ एक्चुअली सुरु गरिदिया छ. त्यो पनि क्षणिक अवस्था होला जस्तो लाग्छ. त्यस कारण चाहिँ त्यस्तै अन्य ठाउँमा गर्दाखेरि यो के भने यसले द्वन्द फैलायो भने अलिक के हुन्छ भने विकास हुँदैन. विकास नभएपछि अरू जस्तो थर्ड बाहिरका जसले चाहिँ यसलाई खेलिरहेको छ खेलाइरहेको छ देशमा तिनीहरूलाई चाहिँ बल पुग्ने हुनाले यिनीहरू खोजेको हो. त्यहाँ नेपालको उन्नति प्रगतिको लागि यी जात भात विविध हिसाबका कुराहरू त्याग्नुपर्छ. यो त्यागेन भने नेपालको उन्नति प्रगतिमा चाहिँ शून्य हिसाबमा जानेछ र भोलिको राष्ट्रियता नेपालको राष्ट्रियता नरहनेवाला छ न चाहिँ यहाँको चाहिँ लोकतान्त्रिक मूल्य मान्यता रहनेवाला छ. यत्रो चाहिँ बलिदानी यात्राबाट बनेको यो संविधान जो छ नेपाली कङ्ग्रेसले 7-7 दशक कुर्नु परेको छ त्यो संविधान चाहिँ संविधान पनि के हुनसक्छ अब धरात्मक पर्न सक्छ. त्यस कारण चाहिँ अब सबै एकजुट भएर सही मानेमा सही एउटा चाहिँ आफ्नो मूल्याङ्कन गरेर देशलाई चाहिँ पहिलो छातीमा हात राखेर अनि हामीले चाहिँ अगाडि बढ्यो भने मेरो विचारमा देशको उन्नति प्रगति हुन्छ समृद्धि हुन्छ र हरेक पार्टी पनि फस्टाउँछन्. जनता फस्टायो भने पार्टी फस्टाउँछन्, पार्टी फस्टायो भने सबै फस्टाउँछन्. त्यस कारण चाहिँ के छ भन्दाखेरि यो जातीय संकुचनमा यो भेगीय सञ्चालन संकुचनमा यो हरेक किसिमको उत्तर दक्षिणका कुराहरू गरेर मलाई लाग्छ यो देशको उन्नति प्रगति हुँदैन. यो देश साँच्चीकै उन्नति प्रगति हुने खालको छ, अरू देशभन्दा माथिल्लो दर्जाको हुन सक्छ. केवल हामीले चाहिँ यी दुई चारवटा कुराहरू पुराना पुरातन सोचाइका राम्रा कुराले मात्र लिएर गलत कुरा त्याग्नुपछि जातीय भेगीय कुराले त्यागेन भने हाम्रो उन्नति प्रगतिमा ठुलो बाधा हुन सक्छ।
हजुर हजुर, हामी कुराकानीको अन्त्यमा पुगेका छौं। अन्त्यमा अब यहाँ सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री मात्र नभएर त्यहाँ प्रतिपक्षी दलमा रहँदाखेरि पनि प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गर्नुभयो र नेपाली कांग्रेस संसदीय दलको नेता पनि हुनुहुन्छ। अहिले केन्द्रमा गठबन्धनका कुरा चलिरहँदाखेरि आगामी संघ प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने भन्ने कुरा गरिरहँदाखेरि सुदूरपश्चिमका जनताको भावना के छ, एकदमै छोटकरीमा भनिदिनु न।
सुदूरपश्चिममा यसो छ, त्यहाँ मिश्रित छ। अब मेजर मेजर के छ भन्दाखेरि तपाईँको गठबन्धनले समग्र उहाँहरूको भनाइ के छ भने गठबन्धनले समग्र देशको हिसाबले हेर्दाखेरि काङ्ग्रेसलाई फाइदा भएको छ भन्ने छ। तर त्यहाँको कतिपय ठाउँमा के चाहिँ गठबन्धनको सहयात्रीहरूले
किनभने मैले जोड्न खोजेँ नेपाली काङ्ग्रेस केन्द्र कार्य समितिले गठबन्धनमा जाने भन्ने निर्णय पनि गरिसकेको छ,
पुरा गरिसकेका छ, मेजोरिटीले गरिसकेका छ। र एउटा कुरा के छ भने गठबन्धनले गर्दा समग्रमा तपाईँले थाहा छ होला, अब म सर्टमै भन्नु खोजेको जस्तो तपाईँको अब जस्तै झन्झनी चाहिँ तपाईँको अब 6733 वडामा तपाईँको वार्डमा नेपाली काङ्ग्रेसले झन् 2665 वडाभन्दा बढी जित्यो। जुन अरू दलको हिसाबले हेर्नुहुन्छ भने त जस्तै एमालेको भन्दा त 535 बढी वडा चाहिँ नेपाली काङ्ग्रेस यो गठबन्धनको कारणले होइन
र
तपाईँको जस्तो उपमेयरहरू हुन्छ नि उपाध्यक्ष उपमेयरहरू 300 बढी हुन्छ झन् 60 त त्योभन्दा बढी चाहिँ जितेकै देखिन्छ। मेयरहरूकोमा जस्तो तपाईँको 752 हुने सोच्छु न पालिकाहरू छन् भने त्यो त्यसपछि घटाएर मेयर त धेरै कम छ भने 329 झन्डै झन् 125 चाहिँ मेयर त एमालेको भन्दा बढी छ अहिले भन्दाखेरि तपाईँको यसबाट के देखिन्छ भनेपछि अरू अरू अब प्रदेशको रुस बाँकी नै छ। त्यस कारण चाहिँ एक नम्बरको पार्टी त के हो गठबन्धनको कारणले आज नेपाली कङ्ग्रेस गठबन्धनको कारणले नेपाली नेपालको एक नम्बरको पार्टी बनेको छ, तपाईँलाई थाहा छ, सबैलाई थाहा छ। त्यस कारण चाहिँ तर के भने अब प्रदेश उसमा पनि अब गठबन्धनको जाँदैछ हामी। गठबन्धन के छ भने अलिकति हामीले के गर्नुपर्नेछ भने गत स्थानीयमा के भने गठबन्धनको जो जो मकसद छ जो मेन गठबन्धनका सहयात्रीले गर्नुपर्ने भूमिकाहरू छ जो टर्म्स अफ रेफरेन्स हुन्छ जो खास यो कुरामा चाहिँ यसो गर्ने यो कुनै ठाउँ गठबन्धन भएन भने मित्रवत हिसाबले जाने त्यो कुनै लड्ने होइन कि लड्ने आफूसँग प्रतिस्पर्धा गर्ने तर मित्रवत हिसाबले गर्ने भनेपछि त्यहाँ के बुझाइ भयो भने झन् उल्टो जसलाई गठबन्धन नगर्ने छ भने सहमति गरे गठबन्धनमा गए त्यो त्यो कारणले गर्दा धेरै ठाउँमा चाहिँ ठुलो नोक्सान सुदूरपश्चिममा भोग्नु पर्यो। जस्तो टिकापुरतिर पनि हामीले भोग्यौँ, त्यस्तै धनगढीतिर भोग्यौँ, त्यस्तै अरू ठाउँहरू भोग्यौँ, तर कतिपय ठाउँमा फाइदा पनि धेरै भएको छ।
हुन्छ, हामीलाई हुन्छ हुन्छ मान्छेहरूमा
अझ पनि यहाँलाई भन्नु न अझ पनि के छ भने अहिले पनि काम गठबन्धनमा जान सबै तयार छन्। तर एउटै कुरा के भने गठबन्धन जानु अगाडि स्पष्ट रूपले त्यसको म्यान्डेट अनुसारको सबै गठबन्धनका सहयात्रीले सहयोग गर्ने वातावरण बन्यो भने गठबन्धनको अर्थ छ। नभए जहाँ गठबन्धन हुन सक्छ गर्ने नभए ठाउँ मित्रवत हिसाबले जाने वातावरण बन्नुपर्छ। त्यसको लागि म केन्द्रीय सभापतिजी लगायत केन्द्रीय पदाधिकारीजीहरूलाई मेरो अनुरोध छ कि कमसे कम गठबन्धनको नाममा एउटा
हुन्छ 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 मन्त्रीजी, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
यहाँले मलाई विशेष गरी सम्झनुभयो र विशेष गरी मुकेशजी यहाँलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु र आभार व्यक्त गर्न चाहन्छु। मेरा कुरा जनतामा राखिदिनु भएकोमा विशेष विशेष धन्यवाद छ। नमस्कार।
अहिले हामीले कुराकानी गर्यौं सुदूरपश्चिम प्रदेशका मन्त्री आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलसँग। यसै कुराकानी सँगसँगै आजको समय सन्दर्भ कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।